नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रिया नेपाल र रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 9 गते आइतबार माघ कृष्ण पक्ष पञ्चमी तिथि। तदनुसार जनवरी 23 तारीक सन् 2022 नेपाल सम्बत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको मुख्य खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। फेरि बढ़्यो कोरोना मृत्युदर, ओमिक्रोन रोकथामको चरणबाट अब उपचारात्मक तर्फ शीर्षकमा छापिएको खबर हो। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ह्वात्तै बढ़ेको छ। अघिल्लो दिन 3 जना संक्रमितको मृत्यु भएकोमा शनिबार 16 जनाको मृत्यु भएको छ। विज्ञहरूले कोरोना संक्रमितको मृत्यु बढ़नुलाई ओमिक्रोन भेरिएण्टको प्रभाव भन्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 11,651 पुगेको छ। वरिष्ठ सरूवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइरसका ओमिक्रोन र डेल्टा दुवै प्रकारको संक्रमण रहेको बताउनुभयो। उहाँले हालै पनि दैनिक 3-4 जना संक्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार 16 जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढ़ेको हुन सक्ने बताउनुभयो। डाक्टर पुनले ओमिक्रोन प्रकार कड़ा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिँदै त्यो वर्गका व्यक्तिमा समस्या कड़ा हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो। ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गरिसकेको भन्दै वहाँले डेल्टा भाइरस ओमिक्रोन भन्दा घातक रहेको बताउनुभयो। ओमिक्रोन आइसकेपछिका मृतकको तथ्याङ्क अनुसार 34 जना मध्ये 30 जना खोप नलगाएका रहेको बताइएको छ। डेल्टाले संक्रमितको श्वास प्रश्वासमा समस्या ल्याउने, कड़ा खालको निमोनिया हुने भन्ने पुष्टि भइसकेको छ। डाक्टर पुनले थप्नुभयो, म फेरि पनि भन्छु खोपलाई नै ध्यान दिनुपर्छ। खोप नलगाएकाहरूलाई ओमिक्रोनले असर पुर्याउने उहाँको भनाइ छ। ओमिक्रोन पहिले रोकथामको चरणबाट अब उपचारात्मक चरणमा आइपुगेको उहाँको भनाइ। नेपालले कोविड 19 को विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ पाउन खोपमा पक्षपात रहित पहुँच बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। संयुक्त राष्ट्र संघ महासचिवका महासचिव सन् 2022 का प्राथमिकताहरू विषयमा राष्ट्रसंघीय सभाको शुक्रबारको अनौपचारिक बैठकमा नेपालले महामारी पूर्वको अवस्थामा विश्वलाई फर्काउन खोपमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्न अपरिहार्य भएको बताएको हो। बैठकमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राईले विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभका लागि खोप महत्वपूर्ण रहेको उल्लेख गर्दै संसार धनमा गरीब नभएर नैतिक शक्ति बाँडफाँडको न्यायमा गरीब रहेको बताउनुभयो। सामाजिक सञ्जालमा राजदूत राईले लेख्नु भएको छ, विश्वव्यापी महामारीबाट उत्थानशील पुनर्लाभ हासिल गर्न खोपमा न्यायपूर्ण पहुँच महत्वपूर्ण छ। संसार धनमा गरीब छैन तर नैतिक बल बाँडफाँडको न्यायमा गरीब छ। फेरि बढ़्यो कोरोना मृत्युदर, ओमिक्रोन रोकथामको चरणबाट अब उपचारात्मक तर्फ, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
लगातार बढ़िरहेको कोरोनाले दैनिक 500 भन्दा धेरै बाल बालिका 18 वर्ष मुनिका संक्रमित हुन थालेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला 2 सातादेखि बाल बालिकामा संक्रमण बढ़ने क्रम जारी छ। पछिल्लो 24 घण्टामा 10,254 जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीमध्ये 500 भन्दा बढ़ी बाल बालिका छन्। शनिबार 579 जना बाल बालिकामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। 7 माघमा 10,703 जनामा कोरोना संक्रमण पुष्टि हुँदा 676 बाल बालिका थिए। 6 माघमा देशभर 12,338 जना संक्रमित हुँदा 593 बाल बालिका थिए। यस्तै 5 माघमा 581 बाल बालिकामा संक्रमण देखिएको थियो, जबकि त्यस दिन कुल संक्रमितको संख्या 11,352 थियो। तेस्रो लहर शुरू भए यता पछिल्ला 2 सातादेखि देशभर संक्रमित बाल बालिकाको संख्या बढ़न थालेको हो। त्यसअघि दैनिक औसत 25 जनामा सीमित रहेको बाल बालिका संक्रमण गत 2 सातादेखि लगातार उकालो लागेको छ। नेपालमा ओमिक्रोनको संक्रमण फैलिएसँगै पुष अन्तिमबाट बाल बालिकामा पनि संक्रमण बढ़न थालेको मन्त्रालयको तथ्याङ्क आतंकले देखाउँछ। 25 पुसमा 75 जना बाल बालिकामा संक्रमण देखिए पनि 26 पुसमा एकै दिन 116 जनामा संक्रमण देखिएको थियो। दैनिक 500 भन्दा धेरै बाल बालिका संक्रमित। तेस्रो लहरको संक्रमण दर उकालो लागेसँगै ठूलो संख्यामा बाल बालिका र वृद्ध वृद्धा पनि कोरोनाको चपेटामा परेका छन्। संक्रमण र बढ़दो मृत्यु दरले कोरोनाबाट जोगिन सरकार र नागरिक दुवैलाई झकझकाएको छ। चिकित्सकहरूले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सुझाएका छन् भन्दै नयाँ पत्रिका दैनिकले मुख्य खबर छापेको छ। यसैबीच डेल्टा भाइरसको समयमा संक्रमित अधिकांश बालबालिकामा निमोनिया देखिएको जसले गर्दा उनीहरूमा श्वास प्रश्वास समस्या देखिएको थियो। तेस्रो लहरको शुरूआतमै रहेकाले संक्रमण बालबालिकाका लागि कति घातक हुन्छ भन्न सकिँदैन। बालबालिका संक्रमण नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ भन्नुहुन्छ कान्ति बाल अस्पतालका निर्देशक डाक्टर अजित राय माझी। त्यस्तै टेकु अस्पतालका डाक्टर विमल चालिसे भन्नुहुन्छ कोरोनाको पहिलो र दोस्रो लहरको तुलनामा अधिकांश मानिसले अहिले महामारीलाई सामान्य रूपमा लिए जस्तो बुझिन्छ, अर्थात टेरेका छैनन्। यसको मुख्य कारण नयाँ भेरिएन्ट ओमिक्रोनले तीव्र संक्रमण फैलाए पनि गम्भीर नबनाउनु हो। तर हामीहरूले यस्तो ठानेर बेपरवाह बन्नुहुन्न किनभने छोटो समयमै संक्रमणले विगतको तुलनामा रेकर्ड ब्रेक गरेको छ। यद्यपि अस्पतालमा भर्ना हुनेको संख्या विगतको तुलनामा अझै कम छ। यही गतिमा बढ़्यो भने कम नै रहन्छ भन्न सकिन्न। तीव्र रूपमा बढ़िरहेको संक्रमणले कुनै पनि समयमा भयावह स्थिति ल्याउन सक्छ। त्यसैले स्वास्थ्यका मापदण्डको पालना गर्दै आफैले एक दिन लकडाउन गर्नुपर्छ। राज्यले गरेको भन्दा नागरिक आफैले गरेको लकडाउन बढ़ी प्रभावकारी हुने भएकाले सबैले एकपटक सचेत हुने अवस्था आएको छ। हामीले महामारीलाई टेरेका छैनौ, सचेत बनेर स्वास्थ्य मापदण्ड पालना गरौं, टेकु अस्पतालका डाक्टर विमल चालिसेको भनाई नयाँ पत्रिकाले छापेको छ।
निर्वाचन अन्यल सत्तापक्षीय विभाजित प्रतिपक्ष प्रश्न राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। पहिले स्थानीय तहको निर्वाचन गर्ने कि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भन्ने विषयमा सत्तारूढ़ दलहरू विभाजित बनेका छन्। प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसका धेरै नेताहरू संवैधानिक व्यवस्था अनुसार पहिले स्थानीय तहको निर्वाचनको पक्षमा रहे पनि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यस सम्बन्धमा औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन। प्रधानमन्त्री देउवाले सत्तारूढ़ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी व्यवस्था मिलाउन दबाव दिँदै आइरहेको स्रोतको दावी छ। उनीहरूको दबाव प्रधानमन्त्री देउवाले अस्वीकार गर्न सक्नु भएको छैन, तर आफ्नै पार्टीभित्र पहिला स्थानीय तहको निर्वाचन गराउन तीव्र दबाव आएपछि प्रधानमन्त्री देउवा पनि अलमलमा पर्नु भएको छ। यद्यपि यस विषयमा कांग्रेसको औपचारिक धारणा पनि बाहिर आउन सकेको छैन। कांग्रेसका अधिकांश नेताहरू पहिला स्थानीय तहकै निर्वाचन गराउनु पर्ने पक्षमा छन्। सत्ता गठबन्धनभित्रका अन्य दलहरू नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी जसपा पहिले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको पक्षमा छन्। नेकपा यस भने तीनै तहका निर्वाचन एकै चरणमा गर्न पनि तयार देखिएको छ। राष्ट्रिय जनमोर्चा स्थानीय तहको निर्वाचनकै पक्षमा उभिएको छ। निर्वाचनका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि संविधान अनुसार नै पहिले स्थानीय तहको निर्वाचन हुनुपर्ने अडान राख्दै आएको छ। निर्वाचन अन्यल सत्तापक्ष विभाजित प्रतिपक्ष प्रष्ट राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
सत्तारूढ़ गठबन्धनले स्थानीय तहसँगै प्रतिनिधि सभा र प्रदेश सभाको पनि निर्वाचन गर्ने विषयमा छलफल गरिरहेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको निर्वाचन दुईवटा अवस्थामा हुने गर्छ। पहिलो कार्यकाल सकिनु अगावै विघटन भएमा दोस्रो कार्यकाल सकिएपछि। पहिलो अवस्थाका लागि सभा विघटन गर्न संविधानले तोकेका प्रक्रिया पूरा गर्नुपर्छ। साथमा दुई दुई पटकको विघटनलाई बदर गर्दा सर्वोच्च अदालतले कायम गरेका मापदण्ड पनि पूरा हुनुपर्छ। अहिले उक्त अवस्था छैन, त्यसैले प्रतिनिधि सभाको निर्वाचन हुने अवस्था कार्यकाल सकिएपछि हो। तर स्पष्ट कानूनी प्रावधानको अभावले गर्दा हाल कायम भएको सभाको कार्यकाल कहिले सकिन्छ भन्नेमा अन्यल छ। अर्को कुरा, कार्यकाल सकिएपछि मात्र निर्वाचन प्रक्रिया शुरू गर्दा लामो समय मुलुक प्रतिनिधि सभा विहीन हुन सक्ने भएकाले कार्यकाल सकुन्जेलसम्ममा नयाँ सभा आउनुपर्ने गरी प्रबन्ध गर्नुपर्ने देखिन्छ। तर यसका लागि पनि स्पष्ट कानूनी प्रावधान छैन। संविधानले प्रतिनिधि सभाको कार्यकाल 5 वर्ष खुने व्यवस्था गरे पनि गणना कहिलेदेखि हुन्छ भन्ने अन्यल रहेको छ। मतदान 2074 मंगिरमा भएको थियो भने अन्तिम नतिजा फागुन 2 बुझाइएको थियो। प्रतिनिधि सभाको कार्यकाल कहिले सकिन्छ कान्तिपुरले अग्रपृष्ठमा छापेको छ।
छा। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पूर्व स्थायी समितिका सदस्यहरूको बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका बारेमा छलफल गर्न छुट्टै कार्यदल बनाउने निर्णय गरेको छ। एमसीसीको विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्को बहस भइरहेका बेला सो पार्टीले एउटा कार्यदल बनाएको माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले बताउनुभयो। पार्टी कार्यालय पेरिस डाँडामा शनिबार बसेको पूर्व स्थायी समिति सदस्यहरूको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता महराले पार्टीले गठन गरेको कार्यदलले सुझाव दिएपछि मात्रै एमसीसीका बारेमा थप भन्न सकिने बताउनुभयो। बैठकले कोरोनाको कारणले केन्द्रीय समितिको बैठक बस्न नसकेको अवस्थामा पार्टीको संगठनात्मक काम गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रदान गरेको बताउनुभयो। पार्टीको संगठनात्मक काम टुंग्याउने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई प्रदान गर्ने निर्णय गरेका छौं, महराले थप्नुभयो। कोविड कम नहुँदासम्म केन्द्रीय समितिको बैठक स्थगन गर्ने र पार्टीको तल्लो समितिदेखि केन्द्रीय समितिसम्म थाँती रहेको कामका लागि जनपरिचालन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको भन्नुभयो। एमसीसी अध्ययन गर्न छुट्टै कार्यदल गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
प्रदेश एकमा 12 मन्त्रालय बनाउने तयारी थालिएको छ। गठन भएको 3 पुग्न लाग्दा समेत सरकार विस्तार गर्न नसकेको भनेर मुख्यमन्त्रीको आलोचना हुन थालेपछि हाल कायम मन्त्रालय टुक्र्याएर 12 बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ। मन्त्रालय टुक्र्याउने विषयमा अध्ययन गर्न आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई प्रतिवेदन समेत बुझाइसकेको जनाइएको छ। तर सो प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन। सत्ता गठबन्धनमा आबद्ध दललाई सम्मानजनक भागभण्डा मिलाउन हाल कायम 7 मन्त्रालय टुक्र्याएर 12 बनाउन लागिएको हो। यसका लागि सत्ता गठबन्धनले मुख्यमन्त्री राजेन्द्र राईलाई स्वीकृति दिइसकेको स्रोतको भनाइ छ भन्दै नागरिक दैनिकले भागभण्डा पुर्याउन मन्त्रालय टुक्र्याउने गृह कार्य शीर्षकमा अग्रपृष्ठमा प्राथमिकता दिँदै समाचार छापेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। कान्तिपुर दैनिकले लुम्बिनीको जग्गामा पनि हत्याउने प्रपञ्च लुम्बिनीको जग्गा पनि हत्याउने प्रपञ्च शीर्षकमा मुख्य खबर छापेको छ। सार्वजनिक सम्पत्ति सेटिङमा दोहन गर्ने गराउने खेल लुम्बिनी पनि पुगेको छ। संसारभरिका बौद्ध मार्गीको आस्थाको धरोहर लुम्बिनीको महत्वपूर्ण जग्गा कानून विपरीत निजी रिसोर्टलाई दिन पर्यटन मन्त्री प्रेम आले नै सक्रिय हुनुभएको छ। लुम्बिनी गुरु योजनाले निषेध गरेको क्षेत्रमा रिसोर्ट बनाउन उहाँले निजी कम्पनीसँग सिधै प्रस्ताव माग्नु भएको छ। कोषको गुरु योजना अनुसार विकसित भएको लुम्बिनी ग्राममा क्याम्पिङ ग्राउण्डको 4 क्षेत्र मात्र खाली छ। आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोर्टको अनुमति दिन कोषले अपारदर्शी प्रक्रिया थाले हो। पर्यटन मन्त्री आले अध्यक्ष रहेको कोषले व्यवसायी सूरज वैद्यकी छोरीको स्वामित्वमा रहेको कम्पनीसँग सिधै प्रस्ताव मागेको छ। यो विषयमा सरकारवालाहरूले दुई प्रश्न उठाएका छन्। पहिलो, गुरु योजनाले आध्यात्मिक क्याम्पिङका लागि निर्दिष्ट गरेको क्षेत्रमा व्यावसायिक रिसोर्ट सञ्चालन गर्न कसरी मिल्छ? दोस्रो, रिसोर्ट सञ्चालन गर्नै पर्ने आवश्यकता हो भने पनि सार्वजनिक प्रतिस्पर्धा गराउनुको सट्टा कुनै निश्चित कम्पनीबाट सोझै प्रस्ताव माग्न कसरी मिल्छ? लुम्बिनी विकास गुरु योजना अन्तर्गत न्यू लुम्बिनी ग्राममा क्याम्पिङ ग्राउण्डका लागि छुट्याइएको जग्गामा रिसोर्ट बनाउन कोषमा 5 अघि प्रस्ताव परेको थियो। वेलनेस रिसोर्टका तर्फबाट साभाना वैद्य बस्नेतले राखेको प्रस्तावका आधारमा आलेको अध्यक्षतामा गत मंगिर 11 बसेको बैठकले संसारासँग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको हो। लुम्बिनीको जग्गा पनि हत्याउने प्रपञ्च, आध्यात्मिक अभ्यासका लागि खुला राखिएको जग्गामा गुरू योजना विपरीत रिसोर्ट चलाउन दिने प्रक्रिया, 4 बिघा सार्वजनिक जग्गा दिन खुला प्रतिस्पर्धा होइन, सूरज वैद्यको कम्पनीसँग मात्र प्रस्ताव मागि कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई आगामी वैशाखमा सञ्चालन हुने भएको छ। माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संशोधन अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारिज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन्। राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आगामी वैशाखको शुरूमा परीक्षा सञ्चालन हुने र त्यसका लागि परीक्षा तालिका केही दिनभित्रै सार्वजनिक गरिने जानकारी दिनुभयो। परीक्षाको विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ, विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ, एसई वैशाखमा तयारीमा जुट्न आग्रह, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
मन्त्री निवास सजाउन 24 करोड़ नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। आम नागरिकले कोविड विरूद्धको खोप पाएका छैनन्, उपचार नपाएर अकालमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ। सड़क सिंचाई लगायत विकासका पूर्वाधार निर्माणले तीव्रता पाउन सकेको छैन, तर सरकारले मन्त्री क्वार्टरको सजावटमा मात्र करिब 24 करोड़ रूपियाँ खर्चिने तयारी गरेको छ। छदाछदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनैतिक नेतृत्वको चर्को आलोचना भएको थियो। आम नागरिकको आलोचनाबीच सरकारले 1.3 अर्ब रूपियाँको लागतमा ललितपुरको भैँसीपाटीमा 27 मन्त्री क्वार्टर निर्माण गराइरहेको छ। नागरिक दैनिकले मुख्य खबरको रूपमा छापेको छ। नागरिक दैनिकले नै अग्रपृष्ठमा भोगाधिकार नपाउँदा तेघरीमा राजधानी बनाउन बाधा शीर्षकमा खबर छापेको छ। सुदूरपश्चिम प्रदेशसभाको 5 स्थापना दिवसका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तोकेको स्थानमा स्थायी राजधानी बनाउन नदिएको भन्दै संघीय सरकारप्रति आक्रोश पोख्नुभयो। धनगढ़ीमा शुक्रबार आयोजित प्रदेश सभा स्थापना दिवसमा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले तोकेको राजधानी स्थल तेघरी जंगलको जग्गा संघीय सरकारले नदिएको भन्दै आक्रोश पुग्नु भएको हो। प्रदेश सभा स्थापना दिवसमा सभामुख अर्जुन बहादुर थापाले पनि स्थायी राजधानी तोकिएको तेघरीमा एउटा बैठक पनि बस्न नपाइकन कार्यालय सकिन लागेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, हामीले स्थायी राजधानी तोक्यो तर त्यहाँ एउटा बैठक पनि नबसेरै यो कार्यकाल सकिने भयो। नागरिक दैनिकले खबर बनाएको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। गोर्खापत्र दैनिकले गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको सम्बोधनको विषयलाई सम्पादकीयमा छापेको छ। प्रधानमन्त्रीको सम्बोधन सरकार र जनताबीचको कड़ी हो, सबै समस्या एकैपटक समाधान हुन सक्दैनन्, थालनी के कसरी भएको छ त्यो महत्वपूर्ण पक्ष हो, समस्याको थुप्रो विस्तीनलाई पार गर्दै अगाडि बढ्नु नै यो सरकारको विशेषता हो, चुनौती सामना गर्न सरकारको कार्यकुशलता र चुस्तता अझै बढ़नुपर्छ, विकास खर्चले तीव्रता पाउनुपर्छ, अर्थतन्त्रमा सुधार वाञ्छनीय छ, नागरिकको जीवधनको सुरक्षा गर्दै सबैलाई आर्थिक विकासको मार्गमा अग्रसर हुने अवसर सिर्जना गर्न संघीय सरकारप्रति अझै बढ़ी अपेक्षा, सरकारप्रतिकै जनविश्वास मान्न सकिन्छ भन्दै प्रधानमन्त्रीको सम्बोधनको मर्म शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। कोविड 19 विश्व अर्थतन्त्रमा नकारात्मक असर पारेका बेला पेट्रोलियम पदार्थको मूल्य भने निरन्तर वृद्धि भइरहेको छ। अर्थशास्त्रीय सिद्धान्त अनुसार अर्थतन्त्र नराम्रो हुँदा उपभोग खुम्चिएर माल सामानको मूल्य तल झर्नुपर्ने हो, तर कोविडले 2 वर्षभन्दा बढ़ी विश्व अर्थतन्त्रलाई प्रभाव पारे पनि पेट्रोलियम पदार्थको भाव झनै बढ़िरहेको छ। विश्व बजारमा मूल्य बढ़िरहने तर स्थानीय बजारमा मूल्य समायोजन हुन नसक्ने अवस्था रहिरहे, इन्धन आयातको भुक्तानी दिन नसक्ने अवस्थामा निगम छिट्टै पुग्नेछ भन्दै पेट्रोलियम व्यवस्थापनको दुष्चक्र शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। बौद्धिक सम्पत्तिको चोरीको विषयलाई लिएर कान्तिपुर दैनिकले सम्पादकीय उठाएको छ। बौद्धिक सम्पत्तिको चोरी गीत संगीतमा मात्र सीमित छैन, हाम्रोमा विश्वविद्यालयका थेसिसहरू सहजै किन्न पाइन्छन्। विश्वविद्यालयकै कतिपय प्राध्यापकले अरूको हुबहु सारेर थेसिस लेख बनाएका बारे बारम्बार चर्चा परिचर्चा भइरहन्छ। यस्तो चर्चाले बौद्धिक सम्पत्तिको अधिकार र संरक्षणको बहसलाई केही हदसम्म अघि बढ़ाइरहेको छ, धेरैलाई यसबारे जानकारी पनि दिइरहेको छ भन्दै गीत संगीतको निरन्तर चोरी शीर्षक कान्तिपुरले सम्पादकीय छापेको छ। हात मुख जोड्ने समस्या सहज बनाऊ शीर्षकमा राजधानी दैनिकले सम्पादकीय छापेको छ। दिमागमा हर्षण कोरोना महामारीको त्रास बोकेर बाँचिरहेका नेपालीको चुलो बल्न छाड्ने अवस्थाले घेर्दै ल्याएको छ। हरेक उपभोग्य सामानको भाव आकाशिएको छ, त्यसमा पनि साँझ बिहान चुलोमा पाक्नै पर्ने कुराहरूको। महामारीले थलिएका बिरामी बिहान उठेर तातो पानी तताएर पिउन सक्ने अवस्था छैन। ग्यास प्रति सिलिण्डर 1575 रूपियाँ पुगिसकेको छ। यसैको हाराहारीमा सबै कुराको भाव आकाशिँदै गइरहेको छ र यो मूल्य वृद्धि नियन्त्रण हुनुपर्छ भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ। यता अन्नपूर्ण पोस्टले भने हिंस्रक अभिव्यक्ति दिने एकजना मन्त्रीको कुरालाई सम्पादकीयमा छापेको छ। मान्छे मार्न पाइन्न मन्त्रीज्यू शीर्षकमा
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा। लामो समयदेखि प्लाईवुडको व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालीसँग मिलेमतो गरी सरकारलाई करोड़ौं रूपियाँ राजस्व ठगी गर्ने विभिन्न डिलर कम्पनीको पनि धमाधम पोल खुल्न थालेको छ। भगवती लेमिनेट्स ट्याक्स प्लानिङ राजस्व छली धन्दामा सघाउ पुर्याई राज्यलाई ठग्दै आइरहेको दर्जनौं डिलर राजस्व अनुसन्धान विभागको अनुसन्धान घेरामा तानिने भएका छन्। दर्जनौं डिलर भगवती लेमिनेट्सको राजस्व छली धन्दाको मतियार बनेको भन्दै उनीहरूलाई राजस्व अनुसन्धान विभागले छानबिन घेरामा राखेको हो। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
निर्माणाधीन नागडुङ्गा सुरुङ मार्गको आयोजनाको सुरुङ निर्माणको काम 39.66% सम्पन्न भएको छ। पछिल्लो दुई हप्ताको समेत जोडेर आयोजनाको समग्र भौतिक प्रगति भने 30% पुगेको आयोजना प्रमुख नरेश मान साक्यले जानकारी दिनुभयो। यसअघि मंगिरमा भौतिक प्रगति 25% थियो। नागढुङ्गा सुरुङ निर्माणको काम 40% सकियो। समग्र भौतिक प्रगति 30% नयाँ पत्रिकाले छापेको छ।
र पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर बदली भएको छ। यसअघिको प्रणाली निष्क्रिय बनेसँगै शनिबारबाट अर्को पश्चिमी न्यूनचापीय प्रणालीको प्रवेश हुँदा काठमाडौँ उपत्यका सहित देशभर बदली भएको हो। शनिबार पश्चिम नेपालका केही क्षेत्रमा वर्षा पनि भएको छ, जसका कारण दिउँसो देशभर चिसो रह्यो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद सजिना साकेका अनुसार आगामी सोमबारसम्म बदली वर्षा र हिमपातको आकलन गरिएको छ। तराईमा बिहान बदली हुने तर दिउँसो केही क्षण घाम लाग्ने हुन सक्छ। काठमाडौँमा धेरै घाम लाग्ने देखिँदैन। उहाँले भन्नुभयो धेरै ठाउँमा फाटाफुटदेखि हल्का वर्षा हुनेछ। महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि बदली हुने र केही क्षण वर्षाको सम्भावना रहेको साक्यले बताउनुभयो। सोमबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनीका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको आकलन गरिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय र नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित तिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।